नहीं पड़ेगी। दुनिया ने पहचान लिया मसलन फिज़िक्स के अवामिल क्या हैं, केमिस्ट्री में किस तरीके से एक केमिकल दूसरे केमिकल के ऊपर असर अंदाज होता है, बहुत सारी चीज़ों को पहचान लिया। लेकिन जो चीज़ इंसान नहीं पहचान पा रहा है वो ये कि क्या इन मादी अवामिल के अलावा भी कुछ है जो अमल कर रहा है। खुदा तआला ने दीन के ज़रिए चाहे ये बसीरत हमें मिले कि इसके अलावा भी बहुत कुछ है जो इस दुनिया के अंदर अमल कर रहा है। मसलन ख़ुद फरिश्तों की एक लिहाज से कह सकते हैं पुरसरार ज़िंदगी, पुरसरार वजूद के मुसल्लम है, असर है, लेकिन कितने लोग हैं जो वाकई इन बातों के ऊपर अमल के अंदर यकीन करने वाले हैं, तो वो तादाद कम हो जाती है। इसी तरीके से खुदा ने बताया ने चाहा है कि हम और आप अपनी ज़िंदगी के अंदर खुदा की तासीर को समझने की कोशिश करें। मैं और आप कोई काम अंजाम देते हैं, चाहे वो काम अच्छाई के अंदर हो चाहे वो काम बुराई के अंदर हो, अरे वाकई समझ पा रहे होते हैं कि हमने ये काम क्यों अंजाम दिया। मसलन फर्ज फरमाइए आज रात आप गए, आपने चाहा कि यानी अचानक शायद कभी आपका दिल चाहे कि आप कोई नेकी करें, कोई कुरान पढ़ें, कोई दुआ पढ़ें, और आप खुद ब खुद अपने दिल के अंदर कुछ चीज़ों को एहसास करने लगते हैं कि शायद आज दिल ज़्यादा माइल है कोई इबादत करने की तरफ। कभी ऐसा होगा कि आप नमाज़ पढ़ने खड़े होंगे, एक घंटा ये सोच कर टाल देंगे कि नमाज़ पढ़नी है, आखिर में कहीं नमाज को आखिरी वक्त में ले जाकर रख देंगे और फिर 5 मिनट के अंदर जल्दी से नमाज़ पढ़ के फारिग हो जाएंगे। इस नमाज जिसको पढ़ने के लिए 1.5 घंटे से टाल रहे थे आखिर में 5 मिनट में पढ़नी होती है। तो ये क्यों ऐसा हो जाता है? कभी हम लोगों के दिलों में खुदा तआला का खौफ बहुत ज़्यादा उभरा हुआ होता है, कभी खुदा तआला से नऊज़ुबिल्लाह सद नऊज़ुबिल्लाह बहुत ज़्यादा गफलत तारी हो जाती है। यूँ एहसास होता है ज़िंदगी में बहुत सारे अवामिल जो कार फरमा हो रहे होते हैं, हमारी अच्छाइयाँ, हमारी बुराइयाँ, हमारी नीयतें, हमारा देखना किसी को, हमारा मिसाल के तौर पर मुझे याद है पिछले साल भी अर्ज़ किया था खिदमत में, बाज़ औक़ात कोई एक देखना मुसीबत कर रहा होता है। एक वाक़या ज़हन में आता है आपकी खिदमत में अर्ज़ करता हूँ, दुरूद भेजेगा मोहम्मद वाले मोहम्मद। काफ़ी अर्से पहले का वाक़या है ये कि कुछ लोग ईरान से गए इराक किसी मर्ज तकलीद के पास, उनके पास उस ज़माने के हिसाब से बड़ी रकम, मसलन एक ने 1 लाख तो मान और एक ने मेरे ख्याल में कोई 2.5 लाख तो मान। मर्ज तकलीद के पास आकर कहा कि हम ये रकम लाएँ, कोई मस्जिद वगैरह बनवानी थी, जिस कोई हरम था, ज़ाहिर मुझे याद आता है कोई हरम था, कोई रोज़ मुबारक था अहले बैत के रोज़ात में से, वो बनवाना था, उसके लिए ये लोग तहरान से पैसे जमा करके लाए थे। तो मर्जा के पास पहुँचते हैं, कहते हैं और सब बनवाना है लेकिन हमने बीच में कहीं और सफ़र पे जाना है, ये पैसा रख नहीं पाएंगे अपने पास, ख़तरनाक है, तो आप कोई मुर्दे एतमाद आदमी बता दें जिसके पास हम ये पैसा रखवा दें। उन्होंने बताया एक आदमी कि उसके पास रखवा दो, वो उन्होंने उसके पास रखवा दिया, चले गए। चले गए वापस आए तो पता चला कि वो बंदे खुदा मर गए। बंदे खुदा मर गया, उसके वर्सा से पूछा कि भाई वो हमारा कुछ पैसा था, उन्होंने कहा रजिस्टर एक है उसके अंदर सारे पैसों का इंदराज है, वो देख लेते हैं। रजिस्टर देखा उसमें नहीं था, कहा भाई तो हम बेइज्जत हो जाएंगे, हम तहरान से पैसा लेकर आए, हमारा अपना भी नहीं है, लोगों का पैसा है, बाद में हमें बड़ी बुराई उठानी पड़ जाएगी। कहा भाई ऐसा है कि होता तो रजिस्टर में होता। वो मर्जे तकलीफ जो थे उनके पास आए, कहा कि अवसर कि क्या हो गया, वो आदमी तो मर गया। कहा रजिस्टर में होगा, खाने रजिस्टर में भी नहीं है, अब क्या करें? तो कहेंगे कि अब तो वो मर गया तो मामला ख़त्म हुआ। फिर कहेंगे सर हम तो पैसा लेके आए थे, हम बेइज्जत हो जाएंगे। तो एक जिसमें से जिसका ज़्यादा पैसा था उससे कहा कि देखो ये कोई मुश्किल काम नहीं है लेकिन अगर तुम्हें करना है तो अब कर लो। कहा क्या करूँ? कहेंगे कब्रिस्तान में जाओ, उसकी कब्र के बराबर में खड़े होकर एक लंबी चौड़ी नमाज बताई, ये नमाज पढ़ लो और उसके बाद पता नहीं 3 दफ़ा 5 दफ़ा ये आवाज़ देना तो वो कब्र में से तुम्हें नज़र आएगा, उससे पूछना कहाँ रखा है। उसने कहा साहब दो आदमी चले जाएं सही नहीं है, अकेला ही जाना। कहा नहीं अकेला ही जाना पड़ेगा। कहने लगा कि भाई अकेले रात के कब्रिस्तान। फिर वो आदमी कहता है मैंने कहा जहन्नम में जाए, अगर ये 2.5 लाख नहीं मिले तब भी तो बेइज्जती से मौत ही आएगी ना, अब कब्रिस्तान में ही मौत आ जाए फिर यही सही है। जाता है बेचारा बड़ी मुसीबतों से, ये डर के मारे हॉल के मारे जान निकल रही, ये वो पुकारता वो नहीं आता। अगले से जाएंगे ऐसा मार दिया आपने हमें, पूरी रात कब्रिस्तान में लग गई, आया वो फिर भी नहीं। कहेंगे अच्छा 5 طالب علم ساتھ کیے دینی طالب علم، کہا اب یہ بھی نماز پڑھیں گے، یہ بھی دعا مانگیں گے، آواز تم دینا. کہنا سب ٹھیک ہے، اب تو چلو 5 آدمی ساتھ ہیں. 5 آدمی ساتھ گئے، آواز دی، قبر کھود گئی، کھل گئی. اندر دیکھا تو وہ آگ میں پڑا، بہت شدید آگ میں. کہنا سب یہ کیا؟ اس سے پوچھا کہ بھائی کیا ہوا، فلاں پیسے کا کیا ہوا؟ دیکھا نہیں بھائی، سننے سنانے کا کچھ نہیں ہے. اس نے کہا پہلے اس آگ سے نجات دلاؤ مجھے، پھر پیسے کی بات. واپس آئے اس کے پاس، آوا کے پاس آئے. کہنا صاحب آپ کا جو امین تھا وہ تو بڑی مصیبت میں پھنسا ہوا ہے، اس کا معاملہ بہت خراب ہے، وہ آگ میں ہے. کہنے گے کہ اچھا، یہ معلوم ہوا کہ وہ کیوں آگ میں ہے؟ کہنے نہیں صاحب آگے یہ پتہ نہیں چل پایا. بعد کچھ واقعہ اس قسم کا رہا تو اندازہ ہوا کہ کچھ ان کو انہوں نے ہی بتایا یا اس آدمی نے آ کے بتایا. ان کو اندازہ ہوا ہمسائے میں ایک آدمی ہے، اس کے پاس کی ہے، اگر وہ راضی ہو جائے تو یہ آگ سے بچے گا. اس کے پاس گئے، اس سے کہا کہ یہ مشکل کیا ہے، یہ آگ میں پھنسا کیوں؟ آدمی امانت دار تھا، مشہور تھا، مرجع تقلید اعتماد کرتے تھے اس کو. کہا آدمی تو امانت دار تھا لیکن اس نے ایک ایسا کام کیا ہے کہ میں زندگی بھر دعا کر رہا ہوں مولا امیر المومنین سے کہ مولا اس کو آگ میں جلائے، میں دعا کروں گا. انہوں نے کہا جہاں تیری دعا بھی پوری ہو رہی ہے وہ جل رہا ہے، لیکن اگر تو چھوڑ دے تو ہمارے 2.5 لاکھ بچ جائیں گے. کہا میں نہیں چھوڑوں گا. ہوا کیا ہے؟ کہنے لگا کہ ایک آدمی تھا، اس نے میری لڑکی سے اپنی لڑکی کی شادی کا وعدہ کیا. زیارت پہ آیا ہوا تھا وہ، اس نے کہا کہ میں تیری لڑکی سے شادی کروں گا اپنے لڑکے کی، میں اپنے ملک سے ہو کر ایک دفعہ واپس آتا ہوں پھر کروں گا. کال دیتا ہے کہ تو اپنی لڑکی کی شادی کہیں اور نہیں کرے گا؟ اس نے کہا میں نے کال دیا کہ نہیں کروں گا. وہ گیا، اس کے بعد کئی سال تک نہیں آیا. 3-4 سال کے بعد وہ مجھے کسی اور جگہ ملا، میں نے اس سے پوچھا کہ تو کیوں نہیں آیا میری لڑکی سے شادی کروانے کے لیے؟ میں نے انتظار کروایا، میری لڑکی کی عمر گزر گئی، وہ بیٹھی رہ گئی، میں نے اس کے رشتے نہیں دیے، اب بدنامی ہو چکی ہے. کہنے لگا کہ وہ جو فنا آدمی تھا اس سے میں نے مشورہ کیا تھا، اس نے اچھی رائے نہیں دی تھی. تو اس نے پوچھا اچھا اس نے اچھی رائے نہیں دی تھی، ہوا کیا تھا؟ کہنے لگا میں نے اس سے پوچھا تھا کہ یہ کیسا آدمی ہے اس کے بارے میں، تو اس نے کہا تھا نہیں معلوم کیسا ہے. کہنے لگا اس نے کہا نہیں معلوم، میں سمجھ گیا تو اچھا نہیں، اس سے میں نہیں گیا. اب یہ حیران ہوا کہ اس نے یہ کیوں کہا. بعد میں پتہ چلا کہ یہ جو صاحب تھے ان کا موڈ تھا کہ اپنے لڑکے کی شادی اس کی لڑکی سے کریں گے. اس نے دیکھا دوسرا آدمی معلوم کر رہا ہے کہ یہ آدمی کیسا ہے، تو پھر اس کی لڑکی تو چلی جائے گی. تو اس نے اس کو روکنے کی خاطر صرف ایک جملہ کہا، کیا؟ نہیں معلوم کیسا ہے. وہ جو آگ میں جل رہا تھا وہ سارا اس نہیں معلوم کے اوپر جل رہا تھا. غیبت نہیں کی تھی، تہمت نہیں لگائی تھی، ایک یہ کہا تھا کہ نہیں معلوم کیسا ہے. اگر ہم لوگوں کی زندگی میں سے فرشتے سب جمع کریں اور کریں گے تو نہیں معلوم اور بہت کچھ معلوم میں سے پتہ نہیں کیا کچھ نکلے گا. آگے کیا ہونا ہے اس کا خدا جانتا ہے، ہمیں ان کی تاثیر ڈھونڈنی پڑے گی. بہت ساری چیزوں کی تاثیر ہمیں نہیں معلوم ہے، اگر ہم اپنی بصیرت کو تیز کر لیں تو شاید ان چیزوں کی تاثیر ہمیں ملنا شروع ہو جائے کہ کیسے ہو رہا ہے، کہاں سے ہو رہا ہے. اچھا نظام اتنا پیچیدہ ہے کہ چیزیں علیحدہ نہیں ہیں. مثلا کوئی یہ سمجھ رہا ہے عبادتیں علیحدہ ہو رہی ہیں، گناہ علیحدہ ہو رہے ہیں، رزق کہیں اور سے آ رہا ہے، شہرت کہیں اور سے مل رہی ہے، عزت نہیں، یہ سب انٹر کنیکٹڈ ہے. اتنا شدید جڑا ہوا نظام ہے کہ ہماری ایک حرکت نہیں معلوم کیا کچھ کر دے گی. جیسے اس کا ایک نہیں معلوم اس کو عذاب میں ڈلوا گیا، پر بعد میں ان لوگوں نے اس کے مسئلے کو حل کیا، اس کی لڑکی کی شادی کروائی. جب اس کی شادی ہو گئی تو اس نے پھر جان چھوڑی، کہا اب میں کہتا ہوں ہاں ٹھیک ہے مولا اس کو معاف کریں. تب کہیں جا کر وہ صاحب پھر دوبارہ قبر سے نکلنے کے قابل ہوئے اور انہوں نے بتایا کہ پیسہ کہاں رکھا ہوا ہے. درود بھیجے گا محمد والے محمد. خلاصہ نظام کی پیچیدگی پر مجھے ایک اور واقعہ یاد آتا ہے، جہاں ہم لوگ ماہ رمضان کے اندر بہت زیادہ فلسفیانہ گفتگو کرنے سے گریز کر رہے ہوتے ہیں کہ بھائی یہ فلسفیانہ گفتگو جو ہے وہ ज़्यादा करामत साबित नहीं होती। तो हमने देखा कि ये जो ज़िंदगी के हकायक हैं ये शायद असर के हिसाब से ज़्यादा होते हैं। मुझे एक बादशाह का नसीहत पूछना एक आदमी से याद आता है कि एक आदमी को, एक बादशाह था, उसने एक आलिम को बुलाया और कहा कि मुझे नसीहत करो। तो उसने उससे पूछा कि नसीहत जो है वो उसमें से करूँ जो मैंने पढ़ा है या उसमें से करूँ जो मैंने देखा है। तो उसने कहा कि उसमें से करो जो तुमने देखा है, उसका असर ज़्यादा है। तो बाद वाकई ऐसा है कि जो प्रैक्टिकल लाइफ में लोगों के साथ पेश आया है उसका असर कहीं ज़्यादा है। चंद दिन पहले मैंने आपकी खिदमत में अर्ज़ किया था जाफ़र मुश्तहिदी नाम करके एक आगा का जो आरिफ शख्सियत थी और इमाम के इशारों के ऊपर, इमाम के फरमान के ऊपर बहुत सारे कामों को अंजाम दिया कर रहे थे। एक आदमी जो आगा जाफ़र मुश्तहिदी के साथ हुआ करते थे, उन्होंने ये वाक़ा बयान किया है। को महीने भर पहले शायद मैंने किसी किताब के अंदर ये वाक़ा पढ़ा है। एक बार फिर दुरूद भेजेगा मोहम्मद वाले का। हमें निज़ाम की पेचीदगी का थोड़ा सा शायद अंदाज़ा हो इसके अंदर। कहते हैं साहब वो बैठे थे, कहने के मैं आगा जाफ़र मुश्तहिदी के साथ। अच्छा, ये जो हम लोग हिकायत सुना रहे होते हैं इसमें कुछ जुमले इधर उधर हो जाते हैं, यानी बिल्कुल एग्जैक्ट वर्ड्स नहीं होते। और बाद वक़्त ऐसा होता है कि मसलन उन्होंने ये कहा तो कहा का मतलब इन्वर्टेड कॉमास के अंदर नहीं है, बिल्कुल डिक्टो वर्ड वर्ड यानी ऐसा नहीं है, आगे पीछे हो जाता है। या इसने नहीं कहा था, उसके बराबर एक और आदमी बैठा होगा, उसने कहा होगा। इन चीज़ों को आप जो हाशिए की चीज़ें खुद ही निकाल दिया करें, क्योंकि हम इसकी ना एश्योरेंस ले सकते हैं ना दे सकते हैं। और अगर हर चीज़ की तशरीह करते रहें कि नहीं उसने कहा था, बराबर में एक और आदमी था, उसने कहा था, फिर उसने उसको सुनाया था, फिर तो वो एक छोटा सा वाक्य वो पता चलेगा, इतनी लंबी तफसीलात हो जाएंगी उसकी जो शायद बोर कर देंगी सबको। बहरहाल कुछ वाक्य इस तरह का कि अगर जाकर मुश्तहिदी के साथ कोई थे, उन्होंने कुछ इस किस्म का वाक्य सुनाया, तो हम लोग बचने के लिए कह देते हैं कुछ इस किस्म का वाक्य ताकि हमारी जान छुट जाए। एसेंस वही होता है, ये डिटेल्स जो है मुझे ज़्यादा मालूम नहीं होती। तो वो बाहर उन्होंने सुनाया कि एक आदमी आया दरवाज़े पर, उसने दरवाज़ा खटखटाया और आगा से कहने लगा कि आगा, ये थोड़ा वक्त पहले की बात है अलबत्ता सद्दाम के दौर के अंदर अंदर, उसने दरवाज़ा खटखटाया और कहने लगा कि आगा मुझे 1 मिलियन तुमान दे दें। शाह के ज़माने का जिक्र है, 1 मिलियन तुमान बहुत बड़ी रकम है। शाह के ज़माने में 1 मिलियन तुमान बहुत बड़ी रकम है, यानी 1 मिलियन तुमान से बड़े बड़े घर आ जाते थे। ठीक है, वो आदमी आया कहने लगा साहब मुझे 1 मिलियन तुमान दे दें। आगा ने सुना, कहा सब्र करो, इस तरह की बात की, कहा सब्र करो। एक और आदमी ने दरवाज़ा खटखटाया, आगा ने कहा जाओ देखो 1 मिलियन तुमान आए। वो गया, एक और आदमी खड़ा था, कहने लगा वो आगा जाफर मुश्तहिदी को फलां आदमी ने 1 मिलियन तुमान भिजवाए वो ले लें। आगा ने कहा तुम जाओ इसके साथ, ये जहाँ से भी कह रहा है वहाँ से जाके 1 मिलियन तुमान लाओ, इस जगह तुम बैठे रहो। वो गया, वो भागा भागा गया बेचारा, 1 मिलियन तुमान लाया, वो 1 मिलियन तुमान इसको देखे, मैं जाऊँ, कहीं हाँ जाओ तुम्हारे पैसे आ गए, चला गया। अब वो जो बीच वाला था वो कह रहा भाई ये क्या हो रहा है, मिलियन मिलियन आ रहे हैं हमें कुछ नहीं मिल रहा है, इधर से 1 मिलियन मांग रहा है, वो क्यों मांगने आया साहब आपसे, कोई मदयून था मखरूज थे, उधर से वो 1 मिलियन देने आ गया। तो अब बाद में इस आदमी को उन्होंने कहा ठीक है तुम खुद जाओ इन लोगों से पूछो कि क्या हुआ था वाकया। तो वो आया इसके पास 1 मिलियन वाले के पास जो मांगने आया था, उससे पूछा भाई तेरा मामला क्या है। कहने लगा कि मैं इराक़ में था, सद्दाम के मजालिम शुरू हुए, उसने लोगों को निकालना शुरू किया, एक आदमी को निकाल रहा था, वो मेरे पास आया 1 मिलियन तुमान लेकर, मुझसे कहने लगा ये 1 मिलियन तुमान रख लो, मुझे तो ये निकाल रहा है लेकिन कुछ लेके जाने की इजाज़त नहीं देगा, तुम ये रख लो, कभी दोबारा मिले मैं तुमसे लूँगा। कहा नहीं भाई मेरे लिए मुमकिन नहीं है, ये मुझे इसने तुम्हें आज निकाला है कल मुझे भी निकालेगा, मैं कहाँ तुम्हारा 1 मिलियन संभालता करूँगा। कहने लगा नहीं नहीं मेरे पास कोई रास्ता नहीं है, तुम्हें रखना है, ये करना है, वो करना है, नहीं हुआ तो कुछ नहीं, ऐसी बातें करके वो छोड़ के चला गया। कहने लगा अभी वो गया था, कुछ वक्त के बाद मेरे ऊपर हमला हो गया, उसको तो बेचारे को इतनी फुर्सत मिली थी कि अपना पैसा इधर उधर करता, मुझे वो मौका भी नहीं मिला। जैसा हालत में था मैं वैसे ही घर से निकल के भागा और होता होता ईरान आ गया, ना उसके 1 मिलियन ना अपना कोई पैसा, ईरान आ गया हम बेयारो मददगार, एक हाथ में कुछ पैसे ही नहीं, लोगों से मांग तूंग के अपनी ज़िंदगी गुजारना शुरू की, थोड़ा सा गुजरे थे, चंद सालों बाद वो आदमी मिल गया एक जगह पर। कहने लगा कि तुम अच्छा हुआ मिल गए, मैं बहुत फ़कीरी की ज़िंदगी गुजार रहा हूँ, मेरे 1 मिलियन दे दो। उसने कहा बंदे खुदा मैं तुझसे पहले ही कहा था कि वो जब नहीं निकालेगा तो क्या पता हम बचेंगे या नहीं बचेंगे, मैं कहाँ बचने वाला, मुझे उसने इस तरह करके निकाल दिया और मैं तो आ गया। कहने लगा नहीं बहानेबाजी नहीं करो 1 मिलियन दे दो। कहने लगा भाई कहाँ से, اب وہ منع کیا جائے, اس کا اصرار بڑھا جائے, وہ بے عزتی کرنے کے اوپر تل رہا ہے, اور اس کو وقت دیکھے گا کہ اتنے دن کے اندر 1,000,000 دینا ورنہ میں یہ کروں وہ کروں. یہ بیچارہ مظلوم بیٹھا ہے, یہ گیا حرم میں یا اہل بیت کے کسی اور روضے کے اوپر جا کے فریاد گزارش, بالآخر اس کے دل میں آیا کہ امام وقت سے پکارتا ہوں, ان سے کہتا ہوں کہ مولا میں مظلوم ہوں, میں 1,000,000 نہیں لیے اس کی, مجھے کیوں پھنسا رہا ہے. کہنا جب میں یہ دعا کرنے لگا وقت کے امام سے تو میں سوچنے لگا کہ یار 100,000 روپے مانگنا ہے تو چلو بات سمجھ میں آتی ہے, امام 1,000,000 دیں گے, چلو کوئی مانگے 100 روپے مانگ لے, 1,000 روپے مانگ لے, تھوڑا بہت زیادہ آگے پیچھے 1,000,000 بہت بڑی رقم ہے, اگر امام سے مانگنا ہے اتنا مانگوں نہیں مانگوں. تو کہنے کا میں اس ششوپن میں تھا کہ امام 1,000,000 دیں گے نہیں دیں گے, گھر میں نے مانگ لی دعا. کہنے جب میں نے دعا مانگی تو کسی نے مجھ سے کہا کہ جاؤ جعفر مشتہدی سے کہو 1,000,000 دے, وہ دے گا. کہنے کا میں نے سوچا کہ میں جا کے ان سے مانگوں گا, وہ مجھے جوتے ماریں گے کہ میں کوئی بینک کھولا ہوں کہ 1,000,000 دوں تجھے, کیوں دوں. کہنے کا وہ جو آواز آئی تھی وہ یقین سے کہہ رہی تھی کہ جاؤ آغا مشتہدی سے کہو, تو میں آ گیا. میں نے دروازہ کھٹکھٹایا, باقی تو تم نے خود دیکھا, آغا نے نہیں پوچھا کون کہہ رہا ہے کس نے کہا ہے, اور انہوں نے کہا بیٹھ جاؤ تھوڑی دیر میں آتا ہے. کہنے کا چلو یہ معاملہ تو کلیئر ہو, اب وہ اس کا معاملہ کیا ہے, وہ 1,000,000 دے کے گیا ہے, چلو لینے والے کا تو کوئی مسئلہ نہیں ہے, لینے میں تو بہت آتے ہیں. اس کے پاس گیا کہ تم کون ہو بھائی, اس نے بتایا کہ میں فلاں تاجر ایک ہے ایران میں تھا اس کا نمائندہ ہوں. کہا چلو اس کے پاس چلتے ہیں. ادھر گئے, اس سے پوچھا تم کون ہو, کیوں 1,000,000 دیا. کہنے لگا کہ مجھے شاہ نے ایک کیس میں پھنسا دیا تھا. اس زمانے میں ایک جیل ہوتا تھا, ابھی بھی ہے, بہت بدنام جیل تھا, اوین نام کر کے, زندان اوین. جو زندان اوین میں ایک دفعہ جاتا تھا 6 مہینے بعد فائل کھلتی تھی, 6 مہینے تک تو فائل ہی نہیں کھلتی تھی, 6 ماہ بعد فائل کھلتی تھی. اور 6 مہینے تک اس کو ایک انڈیویجول سیل میں رہنا ہوتا تھا جس میں سونے کے لیے کروٹ لینی پڑتی تھی. سیدھا نہیں سو پاتا تھا آدمی, کروٹ لے کے سوتا تھا. وہ بدبخت جیل تھا, جو اس میں جاتا تھا 6 مہینے تک تو فارغ تھا کہ 6 مہینے تک تو فائل کھلنی ہی نہیں. کہنے لگا میں پھنس گیا اس زندان اوین کے اندر. ایک رات, دو رات, چند رات گزری, میں نے دیکھا میرے بس میں نہیں ہے بات, یہ میری طاقت سے باہر ہے. کہنے لگا میں بہت گڑ گڑایا امام کے حضور کہ مولا مجھے اس زندان سے نکال دیں, 6 مہینے میں میں مر جاؤں گا, میں ختم ہو جاؤں گا. پھر کہنے لگا میں سوچا میں کیا کروں, امام سے کیا نظر کروں. تو میں نے امام سے نظر کی کہ مولا اگر میں چھوٹ گیا نا 1,000,000 تو مان دوں گا. کہنے لگا جب وہ میرا آدمی آیا تھا نا تمہارے پاس, اس سے تھوڑی دیر پہلے میں چھوٹا تھا, میں نے چھوٹتے ہی پہلا کام یہ کیا کہ جعفر مشتہدی کو 1,000,000 بھجوا دیا. یہ دنیا دیکھ رہے ہیں. ہمیں نہیں معلوم یہ کتنا پیچیدہ نظام ہے, واقعا پیچیدہ, بہت پیچیدہ, ادھر سے ادھر, ادھر سے ادھر, کرنے والے کے لیے بہت سادہ ہے. ہم لوگ صرف دنیا دیکھ رہے ہیں لہٰذا ہمیں پیچیدہ لگ رہا ہے. اگر خاندان اہل بیت کی طاقتوں کو دیکھیں تو پھر بہت سادہ ہے یہ, پھر اس میں کوئی مشکل نہیں ہے. ان کی طاقتیں اس سے زیادہ ہیں, پھر ان کے اختیارات اس سے کہیں زیادہ ہیں, لیکن ہم لوگوں کے لیے یہ دنیا بہت مشکل بنی ہوئی ہے. تھوڑا صبر کر لیں, تھوڑا تحمل کر لیں, اہل بیت پر اعتماد کریں, ان کی بے مثال قدرتوں کے اوپر ایمان رکھتے رہیں. خدا تعالیٰ ان کو بہت کچھ دیا ہے, اس کے نتیجے میں ہم سب کو مل سکتا ہے, تو پھر ہماری زندگی آسان ہو جائے گی. درود بھیجے گا محمد والے محمد. شیطان الرجیم. فرمایا من عمل صالحا فلنفسه ومن اساء فعليها, جو عمل صالح انجام دے تو اپنے نفس کے لیے, اور جو برائی کرے گا تو اس کی برائی اس کے خلاف جائے گی. ثم الى ربکم ترجعون, تم سب اپنے پروردگار کی طرف پلٹا دیے جاؤ گے. پلٹا دیے جاؤ گے کہ کل تھوڑی سی تشریح عرض ہو گئی. ولقد آتینا بنی اسرائیل الکتاب والحکم والنبوۃ ورزقناهم من الطیبات وفضلناهم علی العالمین, وَآتَيْنَاهُمْ بَيِّنَاتٍ مِّنَ الْأَمْرِ فَمَا اخْتَلَفُوا إِلَّا مِن بَعْدِ مَا جَاءَهُمُ الْعِلْمُ بَغْيًا بَيْنَهُمْ إِنَّ رَبَّكَ يَقْضِي بَيْنَهُمْ يَوْمَ الْقِيَامَةِ فِيمَا كَانُوا فِيهِ يَخْتَلِفُونَ. فرمایا کہ وہ کہ ہم نے بنی اسرائیل کو کتاب دی، حکمت اور نبوت دی، وَرَزَقْنَاهُمْ مِنَ الطَّيِّبَاتِ انہیں پاکیزہ چیزوں میں سے رزق دیا، وَفَضَّلْنَاهُمْ عَلَى الْعَالَمِينَ ان کو تمام جہانوں پر برتری دی، اور وَآتَيْنَاهُمْ بَيِّنَاتٍ مِّنَ الْأَمْرِ اور انہیں کھلی دلیلیں کام کی دے دیں، بس انہوں نے اختلاف نہ کیا مگر بعد اس کے کہ ان کے پاس علم آ چکا تھا محض بغاوت کی وجہ سے. ٹھیک ہے، ایک قوم کا تذکرہ ہے. خدا تعالیٰ قرآن کریم میں جب کبھی بھی تاریخ کا تذکرہ کرے تو تاریخ کا تذکرہ تاریخ کی خاطر نہیں ہے، بلکہ تاریخ کا تذکرہ ہم لوگوں کو آئندہ زندگی میں سکھانے کی خاطر ہے. اگر بنی اسرائیل کا تذکرہ ہے جو 3000 سال پہلے تھے لگ بھگ، اس کا مطلب یہ نہیں کہ یہ بنی اسرائیل کا تذکرہ ہے جو مر کھپ گئے، بلکہ یہ ایسی قوم کا تذکرہ ہے جس سے آپ سیکھیں اپنی زندگی کے لیے. بس بنی اسرائیل کے لیے کہا کہ ہم نے ان کو کتاب دی، ان کو حکمت دی اور ان کو نبوت دی، تو یہ تینوں نے ہمیں بھی دی، بلکہ ان کو نبوت کم دی، ہمیں ختم مرتبت کی ذات مقدس ملی، ان کو امامت نہیں ملی، ہماری امت میں امامت بھی قرار پا گئی. صحیح، وَرَزَقْنَاهُمْ مِنَ الطَّيِّبَاتِ انہوں پاکیزہ چیزوں سے رزق دیا، اور وہ رزق ہمیں بھی مل گیا پاکیزہ چیزوں سے. وَفَضَّلْنَاهُمْ عَلَى الْعَالَمِينَ ان کو تمام جہانوں پر برتری دی، اسلام کے لیے، مسلمانوں کے لیے خدا نے خود فرمایا کنتم خیر امت اخرجت للناس، تم بہترین امت ہو جس کو انسانوں کے لیے بنایا گیا. وَآتَيْنَاهُمْ بَيِّنَاتٍ مِّنَ الْأَمْرِ اور انہیں ہر امر میں سے کھلی دلیلیں دے دیں. کسی نبی کے معجزات اتنے نہیں ہیں جتنے ختمی مرتبت کے معجزات ہیں، جتنے اہل بیت اطہار علیہ السلام کے معجزات ہیں. بس بَيِّنَاتٍ مِّنَ الْأَمْرِ ہمارے لیے بھی آ گیا. انہوں نے کیا کیا تھا، وہ جھگڑا کر گئے، اختلاف کر گئے علم آنے کے بعد، تو یہ مسلمانوں نے بھی کیا، جھگڑا اور اختلاف کیا ہے علم آنے کے بعد. کیوں کیا ان لوگوں نے؟ بغیم بینہم، باہمی بغاوت کے سبب، ایک دوسرے کے درمیان ظلم اور تعدی کے سبب، تجاوز کے سبب. کیا مطلب ظلم و تجاوز کیا ہے یہاں پر؟ ایک آدمی کو کوئی حق ملا ہے، اس کے اوپر قانے نہیں ہیں، اس سے آگے بڑھتا ہے، تجاوز کرتا ہے. ان کو سب کچھ ملا، ظلم اور تجاوز کے نتیجے میں، ظلم اور تجاوز کے نتیجے میں انہوں نے بغاوت کر دی، طغیان کر دیا. مسلمانوں کے ساتھ بھی ہے نا ایسا ہی ہوا، سب کچھ واضح ہو گیا، نشانیاں مل گئیں، کتاب مل گئی، سب کچھ ملنے کے بعد ظلم و تجاوز کیا. ظلم و تجاوز کیا ہے؟ اپنے حق سے تجاوز کرنا. ہمیشہ اپنی زندگی میں دیکھیے گا، ایک ہمارا اور آپ کا حق ہے اور ایک ہماری اور آپ کی خواہش ہے. بہترین انسان وہ ہے جس کی خواہشات حتیٰ اس کے حق سے کم ہو، یہ شخص قانع ہے. جس کی خواہشات اس کے حق سے کم ہو یہ آدمی قانع ہے. اصل اس انسان سب اس سے خوش ہوں گے جس کی خواہشات کم ہوں گی. نبی کی ایک روایت میں موجود ہے، ارشاد فرماتے ہیں کہ تم جو کچھ لوگوں کے ہاتھ میں ہے اس پہ نظر مت رکھو، لوگ تمہیں پسند کریں گے. ما فی ایدی الناس، جو لوگوں کے ہاتھ میں ہے اسے مت دیکھو، اگر اسے دیکھو گے لوگ تمہیں دشمن سمجھیں گے. اسے مت دیکھو، اس سے بے نیاز ہو جاؤ، لوگ تمہیں پسند کریں گے. اور دنیا کے مقابلے میں زہد اختیار کر لو تو خدا تمہیں پسند کر لے گا. کسی نے پوچھا نبی سے آ کر، اے نبی مجھے کوئی ایسی چیز بتائیں لوگ بھی پسند کریں خدا بھی پسند کرے. نبی نے دو جملے ارشاد فرمائے، فرمایا جو لوگوں کے ہاتھ میں ہے اسے مت دیکھو، تمہارے لوگوں سے دشمنی کا چیپٹر کلوز ہو جائے گا، لوگ تمہیں پسند کریں گے. لوگوں سے کچھ توقع مت رکھو. دوسرا کام کیا کرو، دنیا میں زہد اختیار کرو، کم از کم پہ قناعت کر لو، پھر خدا بھی تمہیں پسند کرے گا، لوگ بھی خوش خدا بھی خوش. راستہ کیا ہے؟ دونوں کے معاملے میں اپنی توقعات کو کم کر لو، دنیا سے بہت کچھ سمیٹنے کی کوشش نہ کرو. جو لوگوں کے ہاتھ میں ہے اس کو ان کے حال پہ چھوڑ دو، مانگنا تو خدا سے مانگو، اور جب خدا سے مانگنے آؤ تو دنیا میں سے بھر بھر کے مت مانگو، زیادہ مانگنا آخرت کا مانگو، تمہاری زندگی سکون سے گزرے گی، لوگ بھی تمہیں چاہیں گے، خدا بھی تمہیں چاہے گا. یہ جتنی قوموں نے تحدی کیا ہے اپنے انبیاء کے خلاف، ظلم کیا ہے، اس کی وجہ یہی تھی، اپنے حق سے زیادہ چاہا، جو نہیں ہونا چاہیے تھا وہ سب مانگنے لگے. اور ہم انسان بھی ایسے ہی، اگر خدا نے مجھے اور آپ کو جو کچھ دیا اس کے اوپر قانع ہو جائیں تو پھر تو بہت ہے ہمارے پاس، پھر کوئی مشکل نہیں ہے، کیونکہ جتنا کچھ بھی ہے سب خدا کا دیا ہوا ہے، اور اگر خدا کے دیے ہوئے کے اوپر قانع ہو جاتے ہیں تو پھر ہماری زندگی میں سکون ہی سکون رہے گا۔ اب آپ سوچئے ہم لوگ کس دنیا میں پھنسے ہوئے ہیں، ہم لوگ کہاں پر کھڑے ہوئے ہیں، کس طریقے سے زندگی گزار رہے ہیں۔ اب وہ تمام باتیں یعنی اتنا دہرائی جا چکی ہیں کہ شاید دہرانے میں اتنا مزہ بھی نہیں رہا۔ یہ جو کمپٹیشن ہے ہم لوگوں کی لائف میں، آیا واقعا اس کی کوئی حیثیت ہے؟ آیا واقعا اس قابل ہے کہ اس کی زندگی گزارنی چاہیے؟ آپ ماشاءاللہ اچھے لوگ ہوں گے، آپ کی زندگی میں سب کچھ نہیں ہوگا، لیکن دنیا بالآخر اسی پہ مر رہی ہے، دنیا جو کٹ مری ہے وہ اسی کے اوپر ہے، اور ساری زندگیاں برباد ہو گئی ہیں کہ کسی نے اپنی جوانی گنوا دی ہے، کسی نے اپنی اولاد کو قربان کر لیا ہے، کسی نے اپنا سب کچھ قربان کر لیا ہے، اور اینڈ میں جا کر کیا ہے، اینڈ میں کوئی ایسی چیز ہے جس کا اینڈ میں کوئی کام نہیں ہے۔ ایک حد تک انسان کے لیے سب چیزیں اہم ہیں، ایک خواب چاہیے، ایک حادثہ چاہیے، ایک جملہ چاہیے کہ جتنا کمایا اس سب کی حیثیت ختم ہو جائے گی۔ مثلاً ابھی میں آپ کی خدمت میں عرض کرتا ہوں، فرض کریں صاحب مثلاً ہمارے جیسے کسی آدمی نے جھوٹ سچ بول کر کیا کچھ کر کے بہت عزت کما لی، بہت دولت کما لی، صحیح ہے، ایک اشارہ چاہیے، امام تشریف لائیں اور کہیں تو نے جو اب تک کیا تھا نا اس کی ہمارے نزدیک کوئی حیثیت نہیں ہے، ختم۔ اب کچھ بچا، ایک اشارہ چاہیے، ایک اشارہ، ایک حادثہ چاہیے۔ ایک آدمی تھا، اس نے پوری مثلاً پوری زندگی محنت کر کے اتنا کما لیا جس کی کوئی حد نہیں، ایک حادثہ چاہیے، ایک حادثہ چاہیے، ایک فلج ہونا چاہیے بس، اور معاملہ ختم۔ پتہ نہیں پچھلے سال میں نے آپ کی خدمت میں عرض کیا یا نہیں کیا، کچھ چیزیں عجیب تکلیف دہ ہیں لیکن اچھا ہے، لوگوں کے لیے درس عبرت ہے۔ ہمارا ایک دوست ہے، بہت اچھا دوست، انٹرنیٹ پہ تقریریں نہیں سنتا، اس لیے اچھا وہ سنے گئے نہیں۔ وہ پہلے کچھ گڑبڑ کاموں میں تھا، بند خدا نے ہجرت کی، ہجرت کرنا اس کو کہتے ہیں، برائی سے ہجرت کر کے خدا کی اچھائی میں داخل ہو جانا، یہ ہجرت نہیں ہے، اب کراچی سے دبئی آ گئے، یہ کوئی ہجرت نہیں، ہجرت وہ ہوتی ہے جو انسان خدا کی راہ میں کر رہا ہوتا ہے۔ آپ نے ہجرت کی، گناہ چھوڑ کر اللہ کی طرف آ گئے، یہ ہجرت ہے۔ اس نے ہجرت کی، غلط کاروبار کرتا تھا، خوب کماتا تھا، اور مثلا میں جب یہ جملے سنتا ہوں تو مجھے بڑا عجیب لگتا ہے، کہنے لگا میں ایسا تھا شاپنگ کرنے دبئی جاتا تھا۔ میں نے کہا اچھا دبئی کا یہی اسٹیٹس رہ گیا ہے، یہ عالم ہے۔ تو بہرحال وہ بڑا دو نمبر کام تھا، بہت کماتا تھا، بے تحاشا کماتا تھا۔ اس کی ماں اور اس کی زوجہ دونوں متدین دیندار مومنہ خواتین، دونوں اس کے پیچھے پڑ گئیں۔ اب میں مذاق مذاق میں کہتا ہوں، اس کی وائف بھی نہیں سنتی اس لیے، کیونکہ کہتا ہوں اس کی بیوی جلاد دیندار ہے، اس کی ماں نے دیکھ کر شادی کی ایسی جگہ پر جہاں پہ ایک ایسی لڑکی ہو جو اس کو سیدھا کر دے۔ اس میں خوبی یہ تھی کہ اپنی ماں کی بات نہیں ٹالتا تھا، ماں اتنی دیندار تھی کہ جب اس کو پتہ چلا کہ دو نمبر کام کرتا ہے تو اس نے اس سے تحفے لینا بند کر دیا، لاکھ دیتا تھا وہ کہتی تھی نہیں مجھے نہیں چاہیے، جتنا ہے بس جو پہلے تھا وہی صحیح ہے۔ بار وہ ایک مومنہ خاتون سے اس کی شادی کروا دی گئی، اب دونوں نے مل کر فرنٹ بنا لیا، جب گھر میں آتا تھا اس کو سناتے تھے یہ حرام ہے، یہ ہے، یہ مت کرو، یہ مت کرو۔ ماں کے اصرار پر ایک دفعہ حج کرنے چلا گیا، کچھ بصیرت اس کو ملنا شروع ہوئی، آخر میں ان دونوں نے جبر کر کے اس کا کام چھوڑوا دیا۔ یہ صاحب مہینے کے کئی ملین کمانے والے 4000 روپے مہینے کی جاب پہ لگ گئے، اب گھر میں عالم ہی کچھ اور ہو گیا، فخر و فاقہ ہو گیا، اب بھی وہ دونوں خوش، کہ ہاں ٹھیک ہے ہم فاقے پہ خوش ہیں۔ تو خدا نے بہرحال اس کو، اچھا یہ بھی میں عرض کرتا چلوں، رزق کی کچھ مقدار ایسی ہے جو میرے اور آپ کے نصیب میں لکھی ہے، یہ ہم نے طے کرنا ہے کہ حلال سے لینا ہے یا حرام سے لینا ہے، ہم نے طے کرنا ہے۔ وہ رزق اس کے مقدار میں لکھا تھا، یہ عینی شاہد ہے، زندہ شاہد ہے، جتنا دو نمبر سے کماتا تھا مشکل سے دو سال میں پھر وہ سب کا سب مکمل حلال سے کمانے لگا، دو ڈھائی سال لگے ہوں گے، دوبارہ اسی مقام پر آ گیا فائنینشلی،
उतना ही कमाने लगा मुकम्मल हलाल से। पहले जो कमाता था उसमें कार्य खैर में बहुत कम था, अब माशाल्लाह जितना कमाता है सारा कार्य खैर के अंदर है। रिस्क की मिकदार लिखी हुई है, शायद हम गड़बड़ ना करें तो हमें हलाल से उतना ही मिलना हो, और मिल रहा होता है लोगों को। तो बहरहाल वो जनाब अली वो कमाता था, हो गया उतना ही कमाने लगा। फिर इसने ये एक तो खुद एक निशानी बन गया, फिर इसके बराबर में एक और निशानी मिली। जिस कारोबार में ये दो नंबर कमाता था उसमें इसका एक और दोस्त भी था, वो भी दो नंबर कमाता था, पहले का दोस्त था। ये उसके पास जा जा के कहता था कि देख मैंने छोड़ दिया, अभी भी खुदा मुझे हलाल से उतना ही दे रहा है, तू कब छोड़ेगा। बहुत सुनाता था उसे, वो कर खैर में भी कोशिश करता था कुछ ना कुछ करे। एंड ये हुआ कि अभी से मेरे ख्याल में कुछ वक्त पहले मैं डिफाइन ना करूँ, उसको एक दौरा पड़ा, अपाहज हो गया। अच्छा मिसाल के तौर पर अपने बच्चों पर इस हिसाब से खर्च करता था कि मिसाल के तौर पर एक एक लड़के के पास तीन तीन लैपटॉप हुआ करते थे, इस हिसाब से जो है धड़ल्ले से दिए चले जा रहा है, ये आलम था। बीवी के पास इतना जेवर, बच्चों के पास दो या तीन बच्चे थे मेरे ख्याल में उसके। उसके बाद ये एक दफ़ा इसको अपाहज होने के 5-6 महीने के बाद मिलने गया, उस दौरान मिलने गया था, मेरे पास आया, कहने लगा मौलाना साहब मेरा दिल आज बहुत ख़राब हुआ। मैंने कहा क्या हुआ? कहने लगा मैं आज उससे मिलने गया था, मेरे सामने बहुत रो रहा था। मैंने कहा क्यों? कहने लगा ये मेरे बच्चे मुझे थप्पड़ मारते। कह रहे रो रो के कह रहा था कि ये बच्चे मुझे थप्पड़ मारते हैं। कहने लगा कि तुमने मना नहीं करता उनको? कहने लगा मैं अपाहज हो गया हूँ, अब ये लोग ना कि मेरी इज्जत नहीं करते, मेरी सुनते नहीं हैं, मुझे मेरे मुंह पे थप्पड़ मार देते हैं, मैं कुछ नहीं कर सकता। तो इस हमारे दोस्त ने इससे कहा कि देख ये इन लड़कों की गलती नहीं है, ये जो हमने इनको खिलाया ना वो अब रंग दिखा रहा है। बीवी ने वो सारा जेवर रख लिया जो इसने दिया था, और कोशिश में ये कि इसको किसी तरीके से घर से बाहर निकाले। ये कौन है? ये भी 4 महीने पहले इतना बड़ा टाइकून था कि अपने पास किसी को हिलने नहीं देता था। ये मैंने अपनी आँखों से अपनी ज़िंदगी के अंदर देखी हैं चीज़ें कि मैं आपकी खिदमत में अर्ज़ कर रहा हूँ। धोखा ना दें, यानी धोखा ना होने दें, ये दुनिया धोखा देती है। इस सूरह मुबारका में आगे जाकर एक जुमला आएगा जो अभी मैं मुनासिबत से अर्ज़ कर देता हूँ कि फरमाया दुरूद भेजेगा मुहम्मद वाले मुहम्मद। इस तरह करके था फला या गुर्रन का तकल्लुबुल्लदीन का फुरूफिल बिलाद। बहरहाल आए कलिमा शायद मैं सही अदा ना कर रहा हूँ, लिहाजा मैं चाहता था कि एक दफ़ा देख लूँ, अभी मैं बाद में जब आता है तो पहुँचता हूँ। फरमाया कि तुम्हें काफिरों का एक शहर से दूसरे शहर जाना, काफिरों का इधर से उधर जाना तुम्हें धोखे में ना डाल दे। तुम देखोगे काफिर बहुत ज़्यादा सर पे चढ़े हुए हैं, बहुत ताकत है इनके पास, ये तुम्हें धोखा ना दे दें। ये सब कुछ भी नहीं है खुदा तआला के सामने, ये कभी भी तब्दील हो जाएगा। हम और आप अगर ग़ैबत कुबरा के आखिरी ज़माने में हैं तो हमें ये धोखा बहुत शदीद होने का चांस है, हमें बहुत शदीद धोखा हो सकता है। अपने आप को धोखा ना होने दें। जो आपको इस्लाम के उसूल पता हैं वो भुलाने की कोशिश नहीं कीजिएगा तो आप हमें बच जाएंगे। मसलन आपको और मुझे पता है झूठ बोलना हराम है, अब झूठ 1 लाख दिलाए या 20 लाख दिलाए झूठ ना बोलो, क्योंकि ये हराम है। आप शरीयत के अंदर रहिए, इताअत खुदा के अंदर रहिए, मामला हल है, बाकी कोई मुश्किल पेश नहीं आएगी। और अगर हम और आपने खुदा की राह में कदम बढ़ाया, खुदा साथ ना दे, ये नहीं हो सकता। मन जाहदा फीना लनहदियन्ना हम सुबुलना, खुदा ने बताया इन तमाम लोगों को हिदायत दे रहा है, खुदा के रास्ते के ऊपर कदम बढ़ा रहे हैं, कुफर के अंदर होते हुए कदम बढ़ा रहे हैं, हमें हिदायत नहीं देगा, क्यों नहीं हिदायत देगा? लेकिन बुनियाद को ख़राब ना होने दें। झूठ गलत है, गलत रखिए, गीबत गलत है, गलत रखें। मोमिनों का बोक्स दिल में रखना गलत है, बोक्स दिल में मत रखें। हसद कीना दिल में ना रखें। वो जो फंडामेंटल्स हैं दीन के उनको पूरा करते रहिए, आपका मेरा काम सही है, खुदा हिदायत दे देगा। सारा काम क्या है? अपनी बुनियादों को सही कर लीजिए। इसमें एक बात आए करीब मैं और आपकी खिदमत में अर्ज़ करता हूँ تو بنی اسرائیل کے ساتھ بھی سب کچھ ہوا. ان ربک یغضی بینہم یوم القیامہ فیما کانوا فیہ یختلفون, فرمایا تمہارا پروردگار ان کے درمیان قیامت کے دن ان باتوں میں فیصلہ کرے گا جن میں وہ اختلاف کیا کرتے تھے, لڑتے تھے, جھگڑتے تھے ایک دوسرے کے ساتھ, خدا سب فیصلے کر دے گا. ہمارا معاملہ بھی ایسے ہی. ثم جعلناک علی شریعۃ من الامر فتبعها, دیکھیے اگر خدا نے ہدایت کے لیے اس سے علاوہ کچھ ہوتا تو یہ کہا ہوتا, ابھی کہیں یہ کیا کہا. پھر ہم نے تمہیں امر سے شریعت پر مقرر کیا ہے تو تم اس کی پیروی کرتے رہو. کہہ رہے ہیں ہم نے اپنے امر سے شریعت پر تمہیں مقرر کر دیا ہے, تم اس کی پیروی کرو. شریعت کی پیروی کے علاوہ راستہ نہیں ہے, دین کی پیروی کے علاوہ کوئی راستہ نہیں ہے, یہ راستہ ہے, اس کی پیروی کرو. وَلَا تَتَّبِعْ أَهْوَاءَ الَّذِينَ لَا يَعْلَمُونَ, اور ان لوگوں کی خواہشات کی پیروی نہیں کرنا جو نہیں جانتے. خدا کے راستے کے مقابلے میں ایک چیز ہے, خواہشات کی پیروی. تم خواہشات کی پیروی نہ کرنا, خدا نے متعال کے دین کی پیروی کرنا. آپ کو جب بھی آپ کا نفس تنگ کرے اس آئے کریمہ کو سوچا کریں. خدا کہتا ہے خواہشات کی پیروی نہیں کرو, دین کی پیروی کرو. صبح کو آپ اٹھنے لگے ہیں, اذان کا وقت نزدیک آ رہا ہے, آپ کا دل چاہ رہا ہے کہ نہیں اور سو لوں, یا آخر وقت آ رہا ہے, بعض لوگ آخر وقت میں پڑھنے والے دیکھتے ہیں ابھی اور سو لوں, اپنے آپ سے پوچھیے گا خدا نے کہا ہے شریعت کی پیروی کرو, خواہشات کی پیروی مت کرو. یہ خواہشات ہیں. ہم سمجھتے ہیں یزید ابن معاویہ نے سید الشہداء کو شہید کیا وہ خواہشات کی پیروی تھی, نہیں. ہم لوگوں کے لیے یہ زندگی ہے. ایک چیز مجھے بہت اچھی طرح سمجھ میں آتی ہے, عمر ابن سعد کے لیے کربلا کا میدان تھا جو اس کو جنت یا جہنم میں پہنچاتا, ہمارے لیے کون سا میدان ہے؟ ہمارے لیے یہ زندگی ہے. اس کے لیے جنت اور جہنم میدان کربلا میں رکھی تھی, ہمارے لیے جنت اور جہنم یہیں پہ رکھی ہے, اسی زندگی کے اندر. اب میں اور آپ اگر میدان کربلا میں ہوتے تو کیا کرتے؟ تو ہم اور آپ کہیں گے بلا شک و شبہ ہم سید الشہداء کا ساتھ دے دیتے. ابھی کیوں نہیں دیتے؟ کیوں منتظر ہیں کہ کوئی اور میدان بنے گا اس میں میں کمال دکھاؤں گا اپنے ایمان کا؟ نہ بنا پھر اسی پہ معاملہ ختم ہو گیا. پھر ایک زندگی کے علاوہ دو نہیں ہیں, ایک ہی ہے, وہ بھی کتنی باقی ہے وہ بھی نہیں معلوم, تو کیوں انتظار کروں؟ جو کرنا ہے ابھی کرو. آپ کہیں گے جب امام تشریف لائیں گے تو ہم بھی نماز شب پڑھیں گے, ابھی کیوں نہیں پڑھ لیتے؟ کل تک زندہ ہو, کس کو معلوم؟ جو کرنا ہے بندگان خدا, آپ کو دین میں سے جو سمجھ میں آتا ہے کہ یہ دین ہے اس پر آپ عمل شروع کر دیں, اور انتظار نہ کریں گے بعد میں کریں گے. ابھی مثلا کل ہم نے آپ کو سنایا, آپ مثلا آغا مرشی نجفی کا وہ قصائی والا واقعہ کہ وہ جناب دے دیتا ہے سب کچھ, آپ بھی سوچ رہے ہوں گے ایک دفعہ مجھے مرجائے تقلید لکھ کر بھیجے پھر دیکھو میں بھی اپنا سب کچھ دے دوں گا. بندے خدا ان کے لکھنے کی کیا ضرورت ہے؟ اگر تمہارا دل کہہ رہا ہے کہ تم اچھائی میں ابھی آ جاؤ, خدا نہیں جانتا کیا؟ نہیں کہہ رہا میں سب کچھ انسان دے دے, وہ تو ایک ایکسٹراڈنری کنڈیشن تھی, نہیں تو بلاخر اپنی زندگی میں سے جو آپ نے اچھائی کا ارادہ کیا وہ خود کیوں نہیں کر لیتے؟ ایک سنگین معاملہ, اس کی طرف میں اشارہ کرتا چلوں. میرے ذہن میں بعض چیزیں ایسی آئی ہیں جس سے مجھے بہت لوگوں کی اعتراض اٹھانے پڑے ہیں گزشتہ 3-4 سال کے اندر, اور بعض اوقات اتنا تکلیف دہ ہو جاتا ہے معاملہ کہ میں خدا سے کہتا ہوں خدا اگر میں غلط سمجھ رہا ہوں تو بھلا نہیں سکتا, مجھے بھلوا دے, معاملہ ختم ہو جائے, میرے دماغ سے نکل جائے. مثلا مجھے ایک بات سمجھ میں نہیں آئی کہ میراث چھوڑ کر مرنا تاکہ بچے اس سے ضرورت سے زیادہ فائدہ اٹھائیں کس کے حق میں؟ ہمارے لاہور میں ایک دوست ہیں ماشاء اللہ ٹھیک ٹھاک فائنینشلی اسٹرانگ, مجھ سے پتہ نہیں یہاں سے سنا کہاں سے سنا, بہرحال ان کے دماغ میں ایک اچھا جملہ آیا, مجھ سے ایک دن کہنے لگے مولانا صاحب دنیا میں جب کوئی کام بڑا کریٹیکل ہوتا ہے تو میں بچوں کو نہیں دیتا, خود کرتا ہوں. یعنی اگر مجھے بزنس کی کوئی ایسی ڈیل کرنی ہو جو کئی ملین کی ہو تو میں بچوں کو نہیں دیتا, میں خود کرتا ہوں. میں اتنا ڈھیر سارا پیسہ چھوڑ کے چلا جاؤں کہ بچے اللہ کی راہ میں خرچ کر لیں گے, یہ ان کو کیوں دوں, میں خود کیوں نہ کر کے جاؤں؟ دنیا میں 10 لاکھ روپے میں ان پہ بھروسہ نہیں کرتا کہ یہ ڈیل خراب کر دے گا, 10 لاکھ روپے ضائع کرے گا. ابھی میں فرض کرو 4-5 کروڑ روپے چھوڑ کے جا رہا ہوں مثلا, اور میں ان کے ہاتھوں میں چھوڑ کے چلا جاؤں کہ یہ جو گل چھلے اڑانے اور یہ تو بچ جائیں گے اور میں مارا گیا, تو میں کیوں اتنا پاگل بنوں؟
अब हम भी यही समझाना चाह रहे थे, हमने कहा फिर तुम्हारे दिमाग में क्या आया? कहने लगा मैं जो करके जाऊंगा अपनी जिंदगी में करके जाऊंगा, बच्चों के लिए छोड़ जाऊंगा जितनी उनको जरूरत है, बाकी अल्लाह के नाम पे खुद करके जाऊंगा। अगर कोई गौर से सोचे, इसको मैं कहता नहीं, खासकर दुबई जैसी जगह पे तो मेरी जरूरत भी नहीं है ये कहने की, लेकिन अगर कोई गौर से सोचे तो क्या औलाद के लिए छोड़ के जाऊं इस उम्मीद पर कि शायद वो अल्लाह की राह में खर्च कर देंगे, जबकि उनकी जरूरत से बहुत ज्यादा है, ये बेहतर है या मैं खुद ही अल्लाह की राह में खर्च करके जाऊं ये बेहतर है? कौन सा बेहतर है? अकल क्या कहती है? फिर उसने एक और बात भी कही, एक ही जुमला का कितना अच्छा जुमला है कि मैं 1 मिलियन की डील में भी बच्चों पे एतमाद नहीं करता, तो अपनी सारी जिंदगी की कमाई के मामले में बच्चों पे एतमाद करूंगी, मुझे जन्नत में भिजवाएंगे, एक मसला। फिर उसने एक और बात ये कही, कहने लगा मोहन साहब अगर मेरे पास मसलन 1 मिलियन हो, कोई मुझसे कहे कि ये इससे किसी ने मजा उठाना है तो किसने मजा उठाना है? मैंने, मेरे पैसे, कोई और क्यों मजा उठाए? अब मैं ये सारे पैसे जमा करके जाऊं और मजे कौन उठाए? मेरी औलाद, जबकि जरूरत किसको है? कब्र में जरूरत मुझे है, इसको क्यों मजे दूं? अपना मजा नहीं लूं? जिंदगी के साल दो साल के लिए तो मैं कहता हूं मुझे मजा मिलना चाहिए, और लाखों साल के लिए मैं कंगला रह जाऊं, मजे ये उठाए, और इनका कोई भरोसा नहीं 20-30 साल में सब कुछ खर्च करके बैठ जाएंगे, बाद में ये भी कंगले मैं भी कंगला। बात लॉजिकल लग रही है? मैं यही कह रहा हूँ, बच्चों को कुछ नहीं दें, बच्चे को दें ज़रूरत के मुताबिक, जिससे उनकी ज़िंदगी चले, मसलन उनका कारोबार भी चलता रहे, जो कुछ भी है सही है, लेकिन असल बेनिफिट किसको मिलना चाहिए? इसको मिलना चाहिए जिसने सारी ज़िंदगी मेहनत की है, जिसने सारी ज़िंदगी मसलन, अब आखिर में रिवायत अर्ज करता चल, ख़त्म मरतबत की रिवायत मौजूद है, दुरुस्त भेजेगा मोहम्मद वाले रिवायत मौजूद है, इरशाद फरमाते हैं कि क़यामत के दिन हसरत उठाने वालों में, सबसे ज़्यादा हसरत उठाने वालों में एक आदमी होगा, बेतहाशा कमाएगा झूठ सच करके, झूठ सच करके बेतहाशा कमाएगा, मरेगा, औलाद को छोड़ के चला जाएगा, वो औलाद इसके पैसे को अल्लाह की राह में खर्च करके जन्नत में जाएगी और ये जहन्नम में जाएगा। जिसने सारी जिंदगी मुसीबतें उठाई ये जहन्नम में गया, और वो जिनको मुफ्त में पैसा मिल गया था लेकिन वो इतने अकलमंद थे कि उसको अल्लाह की राह में खर्च कर गए, वो जन्नत में चले गए। ये देखेगा कि मेहनत मैंने उठाई, जन्नत के मजे ये ले रहे हैं, और मैं बदबख्त जहन्नम में पहुंच गया, पर मैं क़यामत में सबसे ज्यादा हसरत करने वालों में ये शख्स होगा। अब मैं आपकी खिदमत में अर्ज करूंगा, जो बात अकल में आ रही हो उसे समझने की कोशिश करें, मेरे पर इतराज़ मत कीजिएगा कि मैंने क्यों बोला ये बात। बहुत सारे लोग ये कहते हैं वहाँ चैन से ज़िंदगी गुजार रही थी, आपने एक नई बात खड़ी कर दी बीच में, अच्छा भला प्लान था हम ये करेंगे बाकी छोड़ के मर जाएंगे, आपने एक और नया फितना खड़ा कर दिया, अब बच्चों से भी लड़ो कि भाई हम तुम्हारे लिए नहीं छोड़ के जा रहे, हम कुछ और करके जा रहे। जो बात समझ में आएगी वो तो बताना पड़ेगी ना। फिर आप कहते हो कि खतीब को और दीन देने वाले को अमीन होना चाहिए, अमानतदार होना चाहिए, हमने हमें कोई पैसा रखवाया आपने कि हम आपको पैसा देंगे? आपने हमें दीनदार समझ के यहाँ बिठाया है, दीन समझने वाला समझ के यहाँ बिठाया है, अगर दीन नहीं देंगे तो और क्या देना है हमने आपको? दीन तो देना है, और काम क्या है फिर? और तो इसके अलावा कोई काम ही नहीं है, तो जो दीन समझना है वो तो देंगे। अब ज़्यादा से ज़्यादा क्या होगा, बाकी अल्लाह मालिक है, आप दीन पे अमल करते हो आपकी मर्ज़ी, नहीं अमल करते हो ना करो, हमारी जान को अजाब मत डालो कि हमने ये दीन क्यों समझा है, एक जिम्मेदारी है। इंसान एक दफ़ा पीछे मुड़ के देखे ना इस दीन पर कुर्बान कितने लोग हुए हैं, फिर समझ में आया दीन बहुत कीमती होना चाहिए। रिवायत में लिखा है अगर तुम्हारी जान पर बात आए तो माल दे दो और जान बचाओ, और अगर तुम्हारे दीन पे बात आए तो जान दे दो दीन बचा लो, जान दे दो दीन बचाओ, क्योंकि तुम्हारी एक जान जाएगी लेकिन दीन बच गया तो लाखों जानें बच जाएंगी, और अगर दीन चला गया तो तुम्हारी एक जान बचेगी और दीन जाने के बाद लाखों जाने जाएंगे। अब समझ में आया सैयदुश्शहदा ने क्या किया? सैयदुश्शहदा ने अपनी शहादत से एक चिराग जलाया, उसने करोड़ों को जिंदा कर दिया। सैयदुश्शहदा का चिराग अभी भी जल रहा है। सैयदुश्शहदा का मारेका तारीख़ बशरियत का एक्सेप्शनल वाक़या है। ये मुबालगा आरई में नहीं है, कैलकुलेटेड डर्ज कर रहा हूँ, तारीख बशरियत का इस्तेसनाई वाक़ है। मुझे नहीं मालूम मसलन किसी नबी के वाक़े में ऐसी कुर्बानियाँ जो सैयद शहदा के वाक़े में, आप ख़ुद भी जानते हैं किसी नबी के वाक़े में। और ये जो अंदाज़ है सैयद शहदा का, सैयद शहदा के अंदाज़ में एक बात है, अगर असलहा हो और कोई जंग जीते तो एक और मसला है, असलहा ना हो और लड़े और जीते एक और मसला है, कोई अपनी औलाद कुर्बान करे और जंग जीते, ये हुसैन का मामला है, ये सैयद शहदा का मामला है। मजलूमियत से जंग जीत ली, मजलूमियत से जंग जीत ली। यहाँ पर एक बहुत पेचीदा कानून जो मुझे समझ में आने लगा थोड़ा बहुत, वो ये कि खुदा कभी जालिम से कहता है तू मंजर बना, आखिर में फतह हमारी है, तू मंजर बना फतह हमारी है। हजरत इब्राहिम को नमरूद ने आग में डाला, आखिर में खुदा ने आग को बुझा दिया, फतह खुदा की हो गई। मंजर किसने बनाया था? मंजर नमरूद ने बनाया था, खुदा ने छोटा सा एक काम किया, आग ने असर नहीं दिखाया, जीत हो गई हजरत इब्राहिम की। अब मैदान करबला में आइए, एक जालिम है, उसने कहा मैं पानी नहीं दूंगा, सैयद शहदा लड़े। उसने कहा मैं आपके घर पे हमला करूंगा, सैयद शहदा लड़े। सैयद शहदा से कहा बैत करो वरना ये कर दूंगा, सैयद शहदा ने कहा हई हाथ मिन्न जिल्ला, जिल्लत हमसे दूर है, हम बैत नहीं करेंगे। सैयद शहदा ने मुकाबला किया, सामने वाला समझ रहा था कि मैंने अली अकबर को मार लिया मैं जीत गया, मैंने कासिम को मार लिया मैं जीत गया, वो देखता रहा कि उसने हजरत अबुल फजल अब्बास को गिरा लिया तो समझ रहा जीत गया, उसके बाद उसने देखा मैंने हुसैन को भी गिरा लिया तो समझा जीता। अब जो जीत के गुरूर में आया तो सैयद शहदा के हरम पे हमला कर दिया, समझ रहा है मैं जीत रहा हूँ, सैयद शहदा के लाशे को पामाल कर लिया, समझ रहा है मैं जीत रहा हूँ, खुदा मौका दिए जा रहा है। ऐन मौके के ऊपर कूफा के बाजार में सैयद शहदा का नेजे पे रखा हुआ सर तिलावत कुरान पढ़ देता है। मंजर जालिम ने बनाया, जीत हुसैन की है, जीत हुसैन की सब कुछ जालिम ने किया लेकिन सैयद शहदा ने जीत के दिखा दिया। फिर भी अब मैं फिर चैन अर्ज करूंगा, सर झुका सैयद सज्जाद का और दीन बचा सैयद शहदा का। सैयद शहदा सैयद सज्जाद ने क्या किया? उन्होंने सर झुका लिया, उन्होंने तमाम जुल्म झेल लिए और सैयद शहदा के दीन को बचा लिया। एक रिवायत बात उलमा पढ़ते हैं, नाम आया मौला का, तो वो छोटी सी रिवायत अर्ज करता चलूं। सैयद सज्जाद 11 तारीख मुहर्रम का दिन लश्कर चलना शुरू हुआ, जब ये काफिला उसरा चला और मख्तन के पास से गुजरा तो बीबी ने अपने आप को लाशों में गिरा लिया। वो लईम शिमर या उमर इब्ने साद सैयद सज्जाद के पास आया, कहा लश्कर को यहाँ से हटाओ, काफिला यहाँ से बढ़ाओ। सैयद सज्जाद सर झुका के खड़े रहे, इस लईम ने एक कोड़ा मारा सैयद सज्जाद को, सैयद सज्जाद ने सब्र किया कुछ नहीं बोले, फिर एक कोड़ा मारा, बीबी ज़ैनब ने देख लिया कि उनका रक्त जिगर इस तरह से घोड़े खा रहा है, नजदीक तशरीफ लाई, कहा सैयद सज्जाद भाई का गम शदीद है लेकिन आप हुक्म करें हम चल देंगे, हम नहीं रुकेंगे। सैयद सज्जाद ने बोला यू जुमला कहा बुब्बी अम्मा सज्जाद घोड़े खाएगा आप मातम कर ले। ऐ मेरे मौला आपने घोड़े खाए कि कोई हुसैन का नाम ले ले।
उसे याद मुंगदीन दानू आयामन तलबी ऐ पाक परवरदिगार तुझे वास्ता सैयद शहदा की अज़मत का मरते दम तक कयामत तक जिक्र हुसैन जारी रखने वालों में करार फरमा, नस्लन बाद नस्लन कयामत तक हमारी तमाम नस्लों को अहले बैत के आशिकों में करार फरमा। ऐ पाक परवरदिगार तुझे वास्ता मोहम्मद व आले मोहम्मद का परचम अहले बैत को दुनिया के कोने कोने तक पहुंचाने की तौफीक नसीब फरमा। सैयद शहदा के चाहने वाले दुनिया के जिस कोने में भी हैं पाक परवरदिगार उनकी जान माल इज्जत व आबरू की हिफाजत फरमा। दुश्मनान अहले बैत काबिले इस्लाह ना हो तो वासिले जहन्नम फरमा। ऐ पाक परवरदिगार लश्कर इस्लाम को फतह नुसरत नसीब फरमा, लश्कर कुफर को नीस्त नाबूद फरमा।
قلب امام کو ہم سے راضی و خوشنود فرما، ان کے ظہور مبارک میں تعجیل فرما، نسلن بعد نسل ہمیں اور ہماری نسلوں کو امام کے بہترین آبان و انصار میں قرار فرما۔ اے خدا، تجھے سید سجاد کی بیٹیوں کا واسطہ ہے پاک پروردگار، سید سجاد کی عظمت کا واسطہ، اس حقیر سجاد کو سید سجاد کی قدموں میں قربان فرما۔ ربنا تقبل منا انک انت السمیع العلیم برحمتک یا ارحم الراحمین۔